यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा आगामी माघ 4 गते आइतबार बिहान 11 बजे संघीय संसद सचिवालय सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले हिजो प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकले संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको अधिवेशन माघ 4 गते आइतबार बिहान 11 बजेका लागि आह्वान गर्न त्यसअघि सिफारिश गरेको थियो। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले 5 वर्षीय वित्तीय क्षेत्र रणनीति र मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति 2082 स्वीकृत गरेको जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् 2024 वार्षिक योगदान अमेरिकी डलर 2,83,503 प्रदान गर्न स्वीकृति पनि दिएको छ। बैठकले सन् 2025 मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुननिर्माणका लागि अमेरिकी डलर 3,50,000 उपलब्ध गराउने निर्णय पनि गरेको छ। बैठकले गोर्खापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका 164 जना उम्मेद्वारले नाम फिर्ता लिएका छन्। आयोगले सोमबार बिहान 10-4 बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो। प्रतिनिधि सभाको आगामी निर्वाचन फागुन 21 गते हुँदैछ। समानुपातिकतर्फ बन्द सूची पेश गरेका राजनीतिक दलका उम्मेद्वार आफैले वा उम्मेद्वार उपस्थित हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने गरी हिजोका लागि समय दिइएको थियो। आयोगका अनुसार जनमत पार्टी, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका तर्फबाट बन्द सूचीमा रहेका नामहरूमध्येमा फिर्ता लिइएको हो। जनता समाजवादी पार्टीको 21 जनाले नाम फिर्ता लिएका छन् भने जनमत पार्टीका तर्फबाट 20 जनाले नाम फिर्ता लिएका छन्। जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै भएको एकताका कारण बन्द सूची मिलाउन केहीको नाम फिर्ता लिएको उक्त पार्टीले जानकारी दिएको छ। अन्तिम सूची सार्वजनिक हुँदा केही संख्या थप हुन सक्ने आयोगले जानकारी दिएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल 64 राजनीतिक दलले बन्द सूची पेश गरेका थिए। पुस 13 र 14 गते बन्द सूची पेश गर्न आयोगले समय दिएको थियो। कुल 275 सदस्यीय प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ 110 र प्रत्यक्ष निर्वाचन प्रणालीबाट 165 जना निर्वाचित हुने व्यवस्था रहेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले सजायमुखी निर्वाचन आचार संहिता जारी गरेकाले कार्यान्वयनमा शून्य सहनशीलता अपनाइने प्रष्ट पार्नु भएको छ। मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतहरूका लागि हिजो शुरू भएको निर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धी 2 दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले आचार संहितालाई कड़ाईका साथ पालना गराउनुपर्नेमा जोड़ दिनुभयो। राजनैतिक दलका उम्मेद्वारले अरूले निर्वाचन आचार संहिता उल्लंघन गरे भन्दै दोष देखाएर आफूले नै बढ़ी आचार संहिता पालना नगर्ने गरेको अवस्थातर्फ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको ध्यान जानुपर्ने उहाँले बताउनुभयो। कार्यक्रममा आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले स्वच्छ, निष्पक्ष, स्वतन्त्र एवं विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गराउन अभिमुखीकरण कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले 2 दिने अभिमुखीकरण कार्यक्रममा विभिन्न 4 समूह बनाएर छलफल गरिने जानकारी दिनुभयो। कार्यक्रममा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी 120 जनाको सहभागिता रहेको छ। नेपाली कांग्रेसले आजका लागि केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान 11 बजे बैठक बोलाइएको छ। बैठकमा पार्टीको पछिल्लो अवस्था र विकसित परिस्थितिका बारेमा छलफल हुने कांग्रेसले जनाएको छ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, सदस्य र 7 प्रदेशका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा भिकुटी मण्डपमा विशेष महाधिवेशनको बन्द सत्र जारी रहेको अवस्थामा नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो। विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशनको बन्द सत्र लम्बिने जानकारी दिएका छन्। कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल चलिरहँदा हिजो बन्द सत्रमा कार्यतालिका लम्बिने बारे जानकारी दिइएको हो। बन्द सत्रमा सातै प्रदेश उपत्यका भातृ शुभेच्छुक एवं जनसम्पर्क समितिको छुट्टा छुट्टै नौवटा समूहले छलफल गरेको छ। विशेष महाधिवेशनको बन्द सत्रले कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि 2082 पारित गरेको हिजो जानकारी दिइएको छ। महामन्त्री गगन थापाले पार्टीलाई नवीन पुस्ताले विश्वास र भरोसा गर्न सक्ने गतिशील र आधुनिक लोकतान्त्रिक शक्ति बनाउने संकल्पसहित आफूहरूले विशेष महाधिवेशनको आयोजना गरेको जानकारी दिनुभएको छ। राजनीतिक प्रस्तावमा पार्टीभित्र र बाहिरका आम कांग्रेसजनमा देखिएको उदासीनताको बादललाई हटाउँदै नवीन ऊर्जा उत्साह एकता र रूपान्तरणसहित समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ़न विभिन्न सत्र बुँदै विशेष संकल्प समेटिएको छ। त्यसै गरी अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान कार्यशैली र कार्यक्रमलाई समयानुकूल परिमार्जन गरी अघि बढ़नुपर्ने प्रस्ताव पेश गर्नुभएको छ। बन्द सत्रमा उहाँले पेश गर्नुभएको प्रस्तावमा संगठनलाई समावेशी युवा मैत्री र प्रभावकारी बनाउने गरी विधान संशोधन गर्न आवश्यक रहेकोमा जोड़ दिइएको छ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा एकताका साथ अघि बढ़न सबैलाई आग्रह गर्नुभएको छ। विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा भिरकुटी मण्डपमा विशेष महाधिवेशन चलिरहँदा उहाँले विज्ञप्ति जारी गर्नुहुँदै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि खालका गतिविधि नगर्न आग्रह गर्नुभएको छ। कार्यवाहक सभापति खड्काले मुलुकको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी रहेको उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन आह्वान गरेपछि अवस्था बारे नेताहरूले छलफल गर्नुभएको छ। सभापति शेरबहादुर देउवा त्यसै गरी नेता शेखर कोइराला कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहितका नेताहरूले हिजो पनि यस विषयमा छलफल गर्नुभएको छ। दुवै पक्ष लचक भई अघि बढ़ेर पार्टी एकता जोगाउन र आगामी निर्वाचनमा केन्द्रित हुनमा जोड़ दिइएको नेताहरूले बताउनु भएको छ। बैतडीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 4 पुगेको छ। मृत्यु हुनेमा बैतडीको सिगास गाउँपालिका 5 24 वर्षीय निशान्त बोहरा, सिगास गाउँपालिका 1 29 वर्षीय भानदेव भट्ट, सिगास गाउँपालिका 1 29 वर्षीय बसन्ती ऐर र डनेलधुराको आलीताल गाउँपालिका 3 चौरका 13 वर्षीय राकेश रावल रहेको प्रहरीले जनाएको छ। जय पृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुनरिया गाउँपालिका वडा नम्बर 6 मोती नगरबाट डनेलधुरा जाँदै गरेको जीप हिजो दुर्घटनामा परेको थियो। जीप सड़कबाट 200 मिटर तल खसेको छ। त्यस्तै सोलुखुम्बुको मापे दूधकोशी गाउँपालिका 6 घुरुन्दु नयाँपानी स्थित भित्री सड़क खण्डमा जीप दुर्घटना हुँदा 9 घाइते भएका छन्। सरकारले आगामी माघ 2 गते देशैभर 28 भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरेको छ। सबै तहका सरकार सबै नागरिकको तयारी भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी भन्ने मूल नाराका साथ दिवस देशव्यापी रूपमा मनाउन थालिएको शहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ। विभागले हिजो गरेको पत्रकार सम्मेलनमा महानिर्देशक रविन्द्र बोहराले काठमाडौँ महानगरपालिका स्थित खुला मञ्चमा मूल समारोह आयोजना गरिने जानकारी दिनुभएको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयक 2081 दफावार छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा हिमाल आरोहण र नामाकरण, पर्वतारोहणका लागि अनुमति, हिमालमा साहसिक खेल, पर्वतारोहण योजना र रोयल्टीका सम्बन्धमा छलफल गरिएको हो। छलफलमा सांसदहरू बेदुराम भूषाल, सुरेश कुमार आलेमगर, राजेन्द्र लक्ष्मी गैरे, झक्कु प्रसाद सुवेदी, गोपाल भट्टराई लगायतले पथ प्रदर्शक अनुमति पत्रका लागि मान्यता प्राप्त संस्थाबाट तालिम अनिवार्य गरिनुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले 7,000 मिटर भन्दा कम उचाइको हिमाल आरोहणको अनुमति प्रदेश सरकारले दिने गरी विधान संशोधन गर्नु उपयुक्त हुने सुझाव पनि दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरीवासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा राजदूत वासले नेपालको प्रथम महिला प्रधान न्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीका रूपमा इतिहास बनाउनु भएकोमा प्रधानमन्त्री कार्कीलाई बधाई दिनुहुँदै सफलताको शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालमा पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका 121 घटना भएको प्रेस काउन्सिल नेपालले विज्ञप्ति मार्फत जानकारी दिएको छ। काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रता हनन सम्बन्धी घटनाहरूको अभिलेख गर्ने क्रममा सन् 2025 जनवरी 1 25 डिसेम्बर 31 सम्ममा 121 प्रेस स्वतन्त्रता हननका घटना भएको विज्ञप्तीमा जानकारी दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा गौतमले नसर्ने रोगको रोकथामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धी विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको दक्षिण पूर्व एसिया क्षेत्रको क्षेत्रीय सम्मेलनमा उहाँले नसर्ने रोगको उपचारको लागत बढ़दो अवस्थामा सरकारले ठूलो आर्थिक भारको सामना समेत गर्नु परिरहेको बताउनुभयो। नेपालमा 71% नसर्ने रोगका बिरामी रहेको अनुमान गरिएको उहाँले तथ्याङ्क सार्वजनिक गर्नुभयो। र संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुकमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका साथै समुन्नत नेपाल निर्माणका लागि डिजिटल रूपान्तरण अनिवार्य भएको बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय एआई केन्द्र तथा एसियाली विकास बैंक एडीबीको संयुक्त आयोजनामा भएको एआई सम्वाद श्रृंखलाको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री खरेलले नेपालले डिजिटल हाइवे निर्माणलाई अगाडि बढ़ाइरहेको सन्दर्भमा एआई सम्बन्धी बहस एआई नीति कार्यान्वयनका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।